आमाल बाब नौ। साउल अभी तक यरूशलम में था। खुदावंद को मानने वालों को डराने और मार डालने की कोशिश कर रहा था, इसलिए वो आला काहिन के पास गया। साउल ने उनसे इल्तिजा की कि वो शहर व दमिश्क की यहूदी इबादतगाहों के नाम खतूत लिखे। साउल ये भी चाहता था कि आला काहिन उसे अख्तियार दे, वो दमिश्क में ऐसे लोगों को तलाश करे, मर्द हो या औरत, जो मसीह के रास्ते पर चलते हों, तो उनको गिरफ्तार करके दमिश्क से यरूशलम ले आए। जब वो सफ़र करते करते शहर दमिश्क के करीब पहुंचा, तो यकायक आसमान से चमकदार रोशनी आई और उसके गिर्द छा गई। साउल ज़मीन पर गिर गया। उसने एक आवाज़ सुनी जो उससे मुखातिब होकर कह रही थी,
साउल साउल, तो मुझे क्यों सता रहे हो?
साउल ने पूछा,
खुदावन तू कौन हो?
आवाज ने कहा,
मैं यीशु हूं जिसको तुम सता रहे हो। जमीन से उठो और शहर जाओ, तुम्हें कोई मिलकर बताएगा कि तुम्हें क्या करना होगा।
लोग जो साउल के साथ सफर कर रहे थे वहीं रुक गए। वो खामोश थे, उन्होंने कुछ नहीं कहा। उन्होंने आवाज तो सुनी लेकिन किसी को देख न सके। साउल जमीन पर से उठ खड़ा हुआ, लेकिन जब अपनी आंखें खोली तो उसको कुछ दिखाई न दिया। और जो लोग उसके साथ थे उसका हाथ पकड़कर दमिश्क ले गए। 3 दिन तक वो कुछ न देख सका और कुछ खा पी न सका। वहाँ दमिश्क में यीशु का एक मानने वाला था जिसका नाम हनन्याह था। खुदावंद यीशु ने हनन्याह से आलमे रोया में कहा,
अय हनन्याह।
हनन्याह ने कहा,
अय खुदावन, मैं यहाँ हाजिर हूँ।
तब खुदावन ने हनन्याह से कहा,
उठ और उस गली में जा जिसे सीधी गली कहा जाता है, और यहूदा के मकान को तलाश कर और साउल नामी आदमी को पूछ जो तरसुस का है, तुम उसको दुआ करते पाओगे।
लेकिन हनन्याह ने कहा,
अय खुदावन, कई आदमियों ने मुझे इस शख्स के बारे में कहा है और उसकी बदसलूकी के बारे में जो वो तुम्हारे मुकद्दस लोगों के साथ यरूशलम में किया है। अब वो दमिश्क में आया है और उसको काहिनों के रहनुमा ने अख्तियार दिया है कि जो लोग तेरा नाम लेते हैं उन्हें गिरफ्तार करे।
लेकिन खुदावन ने हनन्याह से कहा,
तू जा, मैंने साउल को एक अहम काम के लिए चुना है। वो बादशाह से मेरे बारे में कहेगा और दूसरी कौमों और यहूदियों से भी कहेगा, और मैं उसे बताऊंगा कि मेरे नाम के खातिर किस कदर दुख उठाना पड़ेगा।
बस हनन्याह उठा और यहूदा के घर की तरफ चला। वो घर में दाखिल हुआ, अपना हाथ साउल पर रख कर कहा,
मेरे भाई, खुदावन यीशु ने मुझे भेजा है। ये वही है जिसे तुमने यहाँ आते हुए सड़क पर देखा था। उसी ने मुझे यहाँ भेजा है ताकि तुम बिनाई पा सको।
तब फौरन उसकी आंखों से मछलियों के छिलके गिरे और उसकी बिनाई वापस आ गई, और साउल दोबारा देखने के काबिल हुआ। वो उठा और बपतिस्मा लिया। तब उसने कुछ खाया तो और ताकत बहाल होने लगी। साउल दमिश्क में चंद रोज यीशु के मानने वालों के साथ ठहरा रहा। बहुत जल्द ही वो यहूदियों की इबादतगाह में यीशु के मुतालिक तबलीग शुरू की। उसने लोगों से कहा,
सिर्फ यीशु ही खुदा का बेटा है।
जब सब लोगों ने ये बात सुनी तो हैरान हुए। उन्होंने कहा,
वो यही आदमी है जो यरूशलम में था और यीशु के मानने वालों को तबाह करने की कोशिश कर रहा था, और वो यही करने के लिए यहाँ आया है और यहाँ यीशु के मानने वालों को गिरफ्तार करना चाहता है और उन्हें काहिनों के रहनुमा के पास ले जाना चाहता है जो यरूशलम में थे।
साउल ज्यादा से ज्यादा ताकतवर हो रहा था। उसने साबित किया कि सिर्फ यीशु ही मसीह है। उसका सबूत इतना ताकतवर था कि जो यहूदी दमिश्क में रहते थे उससे बहस करने के काबिल न रहे। कई दिनों के बाद यहूदियों ने साउल को मार डालने का मंसूबा बनाया। रात दिन यहूदी शहरपनाह के दरवाज़ों पर निगरानी करते रहे कि उसको मार डालें, लेकिन साउल को उनके मंसूबे का इल्म हो गया। लेकिन एक रात उसके कुछ शागिर्दों ने उसे ले जाकर टोकरे में बिठा दिया اور دیوار سے نیچے اتار دیا۔ ساؤل یروشلم گیا اور وہاں شاگردوں کے مجمع میں مل جانے کی کوشش کی، لیکن سبھی اس سے ڈرتے تھے۔ ان کو یقین نہیں آتا تھا کہ ساؤل حقیقت میں عیسو کا شاگرد ہے، لیکن برنباس نے اس کو قبول کیا، اسے رسولوں کے پاس لے گیا اور کہا کہ ساؤل نے دمشق کی راہ پر خداوند عیسو کو دیکھا تھا۔ برنباس نے رسولوں کو سمجھایا کہ کس طرح عیسو نے اس کو مخاطب کیا اور دمشق میں اس نے کس طرح عیسو کی تبلیغ بلا خوف شروع کی تھی۔ ساؤل شاگردوں کے ساتھ یروشلم میں ہر جگہ گیا اور بلا خوف خداوند کی تعلیم کی خوشخبری دیتا رہا۔ ساؤل نے اکثر یہودیوں سے بات کی جو یونانی بولتے تھے اور ان سے بحث کی، لیکن وہ لوگ اسے مار ڈالنے کے در پہ تھے۔ جب یہ بات بھائیوں کو معلوم ہوئی تو وہ اس کو قیصریا میں لے گئے اور وہاں سے ترسوس کو روانہ کر دیا۔ کلیسیا کو ہر جگہ پر یہودا، گلیل اور سامریا میں امن تھا۔ روح القدس کی مدد سے ماننے والے اور زیادہ طاقتور ہو گئے اور ان کی تعداد بڑھ رہی تھی۔ اہل ایمان نے اپنے طریقے زندگی سے دکھلائے کہ وہ خداوند کی تعظیم کی اس کے مطابق رہے، اسی لیے اس مجمع کو زیادہ سے زیادہ ترقی ملی۔ پطرس یروشلم کے اعتراف تمام گاؤں میں سفر کرتے ہوئے ان ایمان والوں کے پاس پہنچا جو لدا میں رہتے تھے۔ پطرس لدا میں ایک مفلوج شخص سے ملا جس کا نام اینیاس تھا۔ یہ مفلوج تھا اور 8 سال سے اپنے بستر پر پڑا ہوا تھا۔ پطرس نے اس کو کہا،
اینیاس، خداوند یسوع مسیح تجھے شفا دے گا، کھڑے ہو جا اور اپنا بستر ٹھیک کر۔
اور اینیاس اچانک کھڑا ہو گیا۔ تمام لدا کے اور شائرون کے رہنے والے لوگوں نے اسے اس حالت میں دیکھا اور خداوند عیسو پر ایمان لانے والے ہو گئے۔ جوفا شہر میں طبیعہ نام کی ایک عورت تھی جو عیسو کے ماننے والوں میں تھی۔ اس کا یونانی نام ڈارکس بامانی ہرن تھا۔ وہ ہمیشہ لوگوں سے بھلائی کرتی تھی اور ہمیشہ ضرورت مندوں کی مدد کرتی تھی۔ جب پطرس میمنہ میں تھا، طبیعہ بیمار ہوئی اور مر گئی۔ اس کے جنازے کو نہلا کر اوپر بالا خانے میں رکھا گیا۔ شاگردوں نے سنا کہ پطرس لدا میں ہے، اور چونکہ جوفا لدا کے قریب تھا، انہوں نے 2 آدمی پطرس کے پاس بھیجے اور یہ درخواست کی کہ ہمارے پاس جتنا جلد ہو سکے آ جائے، دیر نہ کرے۔ پطرس تیار ہو کر ان کے ساتھ ہو گیا، اور جب وہ وہاں پہنچا تو لوگ اسے بالا خانے پر لے گئے۔ سب بیوائیں پطرس کے اعتراف کھڑی تھیں، وہ رو رہی تھیں۔ انہوں نے پطرس کو ڈارکس، طبیعہ کے ملبوسات اور کوٹ جو اس نے اپنی زندگی میں بنائے تھے دکھائے۔ پطرس نے سب کو کمرے کے باہر جانے کو کہا اور گھٹنوں کے بل ہو کر دعا کی، اور پھر وہ طبیعہ کی ناش کی طرف متوجہ ہو کر کہا،
اے طبیعہ، اٹھو۔
اور اس نے اپنی آنکھیں کھول دیں اور پطرس کو دیکھا، وہ بیٹھ گئی۔ اس نے ہاتھ پکڑ کر اسے اٹھایا۔ اس کے بعد اس نے تمام ماننے والوں کو اور بیواؤں کو کمرے میں بلایا اور بتایا کہ طبیعہ زندہ ہے۔ جوفا کے تمام لوگوں کو اس بارے میں معلوم ہوا اور کئی لوگ خداوند پر ایمان لے آئے۔ پطرس جوفا میں کئی دنوں تک ٹھہرا۔ وہ شمعون نامی آدمی کے ساتھ ٹھہرا تھا جو چمڑے کی تجارت میں مشغول تھا۔